तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/नेपाली जानुहोस्।
र श्रोताबिन्द, अगस्त महिनाको पहिलो आइतबार भएको अन्तर्गत आफ्नो मासिक आर्थिक श्रृङ्खला अन्तर्गत कुराकानी गर्न अहिले आर्थिक सल्लाहकार विश्वास भट्टराई हाम्रो साथमा हुनुहुन्छ। विश्वासजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्कार विजयजी, श्रोताहरूलाई पनि नमस्कार। है, नयाँ वर्षको
आर्थिक वर्ष सुरु कटेको है, अब नयाँ वर्ष पनि आउँछ, त्यसपछि आर्थिक वर्ष पनि आउँछ। एकचोटि अब आर्थिक वर्षबारे कुराकानी एकचोटि के बेरमा गरौँला, ट्याक्स रिटर्न लगायतका विषयबारे। तर एकचोटि यो जुन स्ट्याम्प ड्युटीबारे कुरा गरौँ है, जुन यो कर तिर्नुपर्छ मानिसहरूले अब नयाँ घर किन्दाखेरि, किनबेचको समयमा। यो न्यू साउथ वेल्स सरकारले अहिले एउटा नयाँ समाचार अब गत हप्ता प्रकाशित गरेको थियो, घोषणा गरेको थियो, त्यो एकचोटि बताइदिनुहोस् न, खास के हो त्यो घोषणा होइन, अनि कसलाई फाइदा हुन्छ त्यसबाट सुरु गरौँ न त।
अब यो न्यू साउथ वेल्स गभर्मेन्टले अस्ति भर्खर एनाउन्स गरेको हो, स्टार्टिङ फ्रम हिजोदेखिको कन्ट्राक्टमा एक्चुली लागु हुन्छ होइन, फर्स्ट अगस्तदेखि। यो चाहिँ स्पेसली दिएको कारण रिजेस्टी चाहिँ बिल्डिङ इन्डस्ट्री र कन्स्ट्रक्सन इन्डस्ट्रीलाई बुस्ट होस् भनेर हो है। यसको डाइरेक्ट बेनिफिसियरी पनि त्यही नै इन्डस्ट्री हुन्छ, ब्रान्ड न्यू हाउसेस बिल्ड र कन्स्ट्रक्सनको लागि मात्रै हो यो। अब यसमा चाहिँ के छ भने, जेनरली पहिला 650-850 चाहिँ कन्सेसन हुन्थ्यो।
650 भने 650,000
हजुर, 650,000-800 कन्सेसन हुने ठाउँमा चाहिँ अब चाहिँ फुल्ली स्ट्याम्प ड्युटी वेभ हुन्छ। यो चाहिँ ब्रान्ड न्यू घरमा $800,000-$1,000,000 चाहिँ एक्जेम्सन हुन्छ। त्यसै गरी जो मान्छेले चाहिँ ल्यान्ड र हाउस गर्नुहुन्छ, हाम्रो श्रोताहरू या भनौँ न हाम्रो कस्टमरहरूले चाहिँ, उहाँहरूको लागि चाहिँ अप टु 350-400 पहिला जुन एक्जेम्सन हुन्थ्यो, अब चाहिँ 400 एक्जेम्सन नहुने, फुल्ली स्ट्याम्प ड्युटी वेभ।
भने के जग्गा किन्नलाई चाहिँ त्यो 400,000-सम्मकोमा चाहिँ अब स्ट्याम्प ड्युटी तिर्नु नपर्ने,
फर्स्ट टाइम बायरले अब तपाईँको 400,000-सम्मको जग्गा किनेमा चाहिँ र त्यसमा घर निर्माण गर्ने हो भने जग्गामा चाहिँ स्ट्याम्प ड्युटी 400,000-सम्म लाग्दैन, 400-500 बिचमा चाहिँ एक्जेम्सन हुन्छ, फुल तिर्नु पर्दैन।
अनि यो छुट चाहिँ कहिलेसम्म, 12 महिनाको सम्मको लागि हो,
12 महिनासम्मको लागि छ अहिले कन्ट्राक्ट साइन डेटबाट।
अब त्यही अघि नै भनिहाल्नु भयो कसलाई फाइदा हुन्छ भनेर, अब ग्राहकहरूको हिसाबले भनौँ न, अब कतिको आम अब मान्छेहरूलाई अब घर बनाउने सोचिरहेको अथवा नयाँ घर किन्ने सोचिरहेकोहरूको लागि चाहिँ कतिको फाइदा हुन्छ यस्तो
कदम? अब सबै कुरा टाइमको र क्राइमको कुरा हुन्छ, मैले बारम्बार भनेको घर किन्ने निर्णय भनेको खालि अब के भन्छ इकोनोमिक स्केलमा मात्रै होइन, होइन आफ्नो फाइनेन्सियल आफ्नो सबै फ्यामिलीको सबै सिनारीले एक्चुली हेर्नुपर्छ होइन। त्यही भएर मेरो विचारले यदि कोही मान्छेको जब सबभन्दा ठुलो कुरो भनेको हेर्नुहोस् इम्प्लोइमेन्ट र जब हो, यदि इम्प्लोइमेन्ट र जब उहाँहरूको एकदम सेफ छ, उहाँहरूलाई फ्युचर इम्प्लिकेसन केही पनि छैन, उहाँको स्टेबिलिटी छ, उहाँसँग साइजेबल डिपोजिट छ, उहाँ फाइनेन्सियली रेडी हुनुहुन्छ भने प्रोबली अहिले जस्तो बेस्ट टाइम कहिले पनि होइन होला। सबै बेनिफिट पाएको खण्डमा तपाईँको 60-70,000 बेनिफिटको कुरा छ यहाँ होइन, त्यसमाथि अहिले घरहरू पनि रिजनेबली अलिकति कमै छ भनौँ न कम्पेरिटिभली सिडनीको हाईको मार्केटमा हेरेर। त्यही भएर इट्स डेफिनेटली गुड अपर्च्युनिटी बाई उहाँहरूको लागि होइन, तर जसको अब इम्प्लोइमेन्टदेखि फाइनेन्सियलदेखि अरू कुराले गरिरहेको छ त्यसमा चाहिँ डेफिनेटली एक्चुली बसेर
भनेपछि अहिले चाहिँ अब स्ट्याम्प ड्युटी साथसाथै अब फर्स्ट होम ओनर्स ग्रान्ट जुन अब पहिलोपटक घर किन्नेहरूलाई जुन पाउँछ त्यो पनि अहिले कायम नै छ नि होइन?
हजुर, जस्तै भनौँ न फर इक्जाम्पल अब कोही कोही उहाँ श्रोताहरू यदि अस्ट्रेलियन सिटिजन हुनुहुन्छ, इन्कम प्यारामिटर मिट गर्नुहुन्छ र 750 घर पराउँदै हुनुहुन्छ भने लाइक हाउसमा 750 हाउस एन्ड ल्यान्ड गर्ने हो भने उहाँले एक्स्ट्रा 35,000 पनि इलिजिबल हुनुहुन्छ अन टप अफ द स्ट्याम्प ड्युटी एक्जेम्पसन।
स्ट्याम्प ड्युटी चाहिँ कति नर्मली तिर्नुपर्ने हुन्छ?
अब यस्तो हुन्छ जेनरली कन्सियसली कस्तो हुन्छ, तपाईँको 650 चाहिँ तिर्नु पर्दैन होइन, 650-800 एक्जेम्सन हुन्छ। एक्जेम्सन कसरी गरिहाल्छ भने जति हाइयर भयो तपाईँको एक्जेम्सन डिस्काउन्ट चाहिँ कम हुँदै जान्छ, 800,000 प्रपर्टीमा साइजेबली तपाईँलाई ओभर $30,000 डिफरेन्ट बेनिफिट देखिन्छ।
ए भनेपछि त्यो के स्ट्याम्प ड्युटी चाहिँ कति कति मूल्य अनुसार कसरी तोक्या हुन्छ, मतलब यति
मूल्य अनुसार तोक्या हुन्छ, तर केस किन कम्प्लिकेटेड हुन्छ भने फर्स्ट टाइम बायरलाई चाहिँ 650-800 चाहिँ एक्जेम्सन हुन्छ, त्यही भएर त्यो चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ। सेकेन्ड अर बायरलाई चाहिँ फुल्ली तिर्नुपर्ने हुन्छ होइन, फर्स्ट टाइम बायरलाई चाहिँ 650 तिर्नु पर्दैन, 650-850 चाहिँ स्लाइडिङ स्केलमा जान्छ।
अनि अस्ट्रेलियाको अन्य स्थानमा चाहिँ के छ यसको अवस्था, स्ट्याम्प ड्युटीहरू जस्तै करहरू
गभर्मेन्ट पनि एनाउन्स भइसक्यो होइन, उहाँ उनीहरूको आफ्नै बेनिफिट छ हरेक स्टेट लेभलबाट, किनभने यो भनेको एउटा ग्लोबल पेन्डेमिक हो, हामी एउटा स्टेट मात्रै नभएर होल कन्ट्री नै सफर गरेको हो, हरेक स्टेटले त्यो स्टेटलाई बेनिफिसियल हुने किसिमले इन्डस्ट्रीलाई सस्टेन गर्नलाई बेनिफिटहरू डेफिनेटली दिएको छ स्ट्याम्प ड्युटी फर्स्ट बार सबैतिर.
अनि अब आज भर्खर पनि अब मेलबर्नमा पनि कर्फ्यू अब लागू भएको छ, अब फोर्थ स्टेज चौथो चरणको लकडाउन नियम आजदेखि लागू भएको छ भिक्टोरियामा होइन मेलबर्नमा. के छ यसको मतलब के हुनेछ त अब आगामी दिनहरूमा? फेरि अस्ति नै पहिलाको जुन अब अक्सनहरूदेखि लिएर ओपन हाउस इन्सपेक्सनहरू सबै प्रभावित भएका थिए, अहिले चाहिँ अब कस्तो होला जस्तो तपाईँले अनुमान गर्नुभएको?
अब भिक्टोरियामा चाहिँ डेफिनेटली इम्प्याक्ट पर्छ होइन, लेभल फोरमा जाने कुरा भइरहेछ भनेपछि त्यो चाहिँ एकदमै टफै लेभल हो है. अब सबभन्दा कुरा चाहिँ जब मान्छेको मुभमेन्टमा रेस्ट्रिक्सन आउँछ त्यसको डेफिनेटली इम्प्लिकेसन हुन्छ हेर्नुहोस्, किनभने यो प्रपर्टी भनेको सबै कुरा एभ्री बिजनेस भनौँ न, नट अन्ली प्रपर्टी होइन, रिटेलदेखि लिएर हरेक बिजनेस सेगमेन्ट भनेको तपाईँको डाइरेक्टली रिलेटेड टु पिपल मान्छेको मुभमेन्ट र सेन्टिमेन्टको कुरा हो. जुन हिसाबले हामी गइरहेछौँ भिक्टोरियामा इट्स भेरी अनसर्टेन्टी, यो भनेको भिक्टोरियाको प्रोबी डार्केस्ट डे होला. हाम्रो अस्ति होल एज अस्ट्रेलियाले पनि यति वर्स गरेका थिएन कि जब भिक्टोरियाले गरिरहेछ, यसको चाहिँ डेफिनेटली टु अर थ्री मन्थ्समा तपाईँको आफ्टर माथ इफेक्ट चाहिँ हामीले देख्छौँ. अब यो कतिसम्म लामो हुनसक्छ भन्ने कुरा चाहिँ अब गभर्मेन्टको रेस्ट्रिक्सन र गभर्मेन्टले कुन डिग्रीले लिन्छ र यसलाई कसरी सस्टेन गर्छ, जति प्रोलङ भयो हाम्रो इन्डस्ट्रीलाई त्यति नै इम्प्याक्ट पर्छ.
अहिले के रिसेन्टली के कति प्रभावित भएको छ अझ बढी मेलबर्न अथवा भिक्टोरियातिर यो घरको निर्माणदेखि लिएर बेचबिखन यताउता?
अहिले भिक्टोरिया मात्रै नभनौँ एज अ होल अस्ट्रेलियामा अहिले हाम्रो 30 इयर्सको वर्स्ट बिल्डिङ एप्रुभल छ है, भने मतलब हाम्रो बिल्डिङ एप्रुभल जुन छ जस्तै भनौँ न स्टेट लेभल या काउन्सिल लेभल त्यो भनेको 30 इयर्सको वर्स्ट छ भने डेफिनेटली हाम्रो यो भनेको वान अफ द वर्स्ट इम्प्याक्ट हो. जब कि अहिलेको लेभलमा 30 इयर्सको कम्पेयर गरी हाम्रो पपुलेसन इज अलमोस्ट डबल छ, त्यो बेलामा हाम्रो बिल्डिङ एप्रुभल त्योभन्दा कम हुनु भनेको इट्स अ भेरी भेरी टफ सिचुएसन. त्यही भएर यसको इम्प्याक्ट त हेर्नुहोस् अझ पनि अब बिल्डिङ इन्डस्ट्रीको इम्प्याक्ट फेरि के हुन्छ भने एप्रुभल अहिले आएको भनेपछि यसको काम गर्नलाई 2 वर्ष लाग्छ भनेपछि हाम्रो 2 इयर्स नेक्स्ट 2 इयर्ससम्मको लागि अनइम्प्लोयमेन्ट बिल्डिङ इन्डस्ट्रीले आफ्नो अप्टिमम लेभलमा गर्न सक्दैन भन्ने कुरा चाहिँ हामीलाई क्ल्यारिटी भइसक्यो. भनेपछि यसको इफेक्ट त अब तपाईँको 2-4 इयर्ससम्म पनि जान सक्छ.
हजुर, अनि अब केही दिन अगाडि पनि समाचार अब अस्ट्रेलियाको इन्फ्लेसन यो के अरे डिफ्लेसन रेट बढेको भन्ने कुरा आएको थियो. अब इन्फ्लेसन भने अब मुद्रास्फीति बढ्नुभन्दा झन् अब डिफ्लेसनतिर गइरहेको भन्नुको मतलब चाहिँ के हुन्छ, यसले चाहिँ के इफेक्ट गर्छ इकोनोमी?
इन्फ्लेसन भनेको इन अ वे नट इज इन अ वे राम्रो कुरा होइन, डिफ्लेसनको धेरै इम्प्लिकेसन हुन्छ, तपाईँको प्राइस फ्लक्चुएसनदेखि लिएर भ्यालुमा डिफ्लेट हुन्छ होइन. तर अहिलेको अनप्रेसिडेन्टेड सिनारियोमा चाहिँ मलाई लाग्छ डिफ्लेसन भनेर हामी त्यति वरी गर्नुपर्ने छैन, किनभने अहिलेको टाइम भने अनप्रेसिडेन्ट टाइम हो अनि यसमा अनप्रेसिडेन्ट मेजर हुन्छ, किन हामीलाई सबै थाहा छ गभर्मेन्ट ह्यान्डआउटदेखि लिएर गभर्मेन्ट बेनिफिटले गर्दा अहिले कन्ट्री चलिरहेछ होइन. भन्नुहोस् न फर इक्जाम्पल अहिले यदि अस्ट्रेलियन गभर्मेन्टले जब किपर नदिएको भए हाम्रो कन्ट्री अहिले डिफ्रेन्ट मोडमा हुन्थ्यो होला, त्यो चाहिँ अनडिनाएबली ट्रुथ हो होइन. सबै बिजनेस सस्टेन भएको, सबै मेजोरिटी अफ बिजनेस अहिले सस्टेन भएको जब किपरले गर्दाखेरि हो. त्यही भएर डिफ्लेसनमा चाहिँ अहिले हामी होली गर्नु पर्ला जस्तो लाग्दैन. मेन कुरा चाहिँ हामीले इकोनोमिक रिकभरीमा फोकस गर्नुपर्छ. त्यो गर्ने क्रममा यदि हामीले क्यास ह्यान्डल गर्दाखेरि सर्ट टर्ममा डिफ्लेसन हुन्छ भने पनि त्यो खास वरी होइन.
भनेपछि अब एउटा प्रश्न एउटा सोधिहाल्छु, हाम्रो एकजना श्रोताले पठाउनु भएको छ, हाम्रो एसएमएस नम्बर एकचोटि भनिदिइहालौँ यही उसमा 0429992263 0429992263 उहाँले एसएमएस पठाउनु भएको नम्बर हो. र प्रश्न चाहिँ के छ भने अब यो जुन अब घरको यो फर्स्ट यो के अरे स्ट्याम्प ड्युटी एक्जाम गऱ्यो भने त्यो के खालि अब पहिलोचोटि घर किन्नेहरूलाई मात्रै हो कि अब घर बेचे पहिलोचोटि घर बेच्नेहरूलाई पनि त्यो लागु हुन्छ भनेर भन्नुभएको छ, के छ यसमा कि
जुन यो स्ट्याम्प ड्युटी एक्जाम छ हिजो फर्स्ट टाइम बायरलाई मात्रै हो अनि त्यो पनि फेरि ब्रान्ड न्यू प्रोपर्टीलाई मात्रै हो, एक्जिस्टिङ प्रोपर्टीलाई पनि लागु हुँदैन.
नयाँ घर किनेर बेच्नु भएको छ भने त्यो फरक पर्दैन
पर्दैन उहाँलाई, अब त्यसमा केही पनि हुँदैन. बायरलाई हो स्ट्याम्प ड्युटी एप्लिकेबल हुने होइन, बायरलाई चाहिँ, तर बायर चाहिँ फर्स्ट टाइम बायरै हुनुपर्छ, स्ट्याम्प ड्युटी एक्जेम्प्सन लिनको लागि ब्रान्ड न्यू घरै हुनुपर्छ.
ब्रान्ड न्यू गरे हुनुपर्छ ल, त्यो भइहाल्यो. अब अन्त्यमा एकचोटि अब जुन यो अब इन्ट्रेस्ट रेटहरूको कुरा पनि गरिहालौँ होइन, के छ त अब यो इन्फ्लेसनको यो डिफ्लेसनको कुराले यो कोरोना भाइरस अझ बढ्दै गएको स्थितिको कुराले अझ के एक्सपेक्टेसन छ अन्त आउँदा दिनहरूमा?
अब अहिलेको सिनारीमा हेर्नुहोस् रिजर्भ ब्याङ्कसँग 0.25 बफर अझ पनि छ होइन. अब कुरा के भन्दा रिजर्भ ब्याङ्कलाई पनि धेरै राम्रो थाहा छ नि मोनिटरी पोलिसी जुन कि रिजर्भ ब्याङ्कले इन्फ्लुएन्स गर्छ डलर पर्सेन्टेजमा, त्यो 0.25 धार्दा पनि खासै इम्प्याक्ट हुनेवाला छैन किनभने अहिलेको मार्केटमा खास त्यसको इम्प्लिकेसन हामीले देख्दैनौँ होला. त्यही भएर पनि रिजर्भ ब्याङ्क मलाई लाग्छ अब 1-2 महिना अल्छी होल्ड अफै गर्छ होला, रिजर्भ ब्याङ्कले रेट चारिहाल्दैन होला है. त्यसमाथि अब फेरि अस्ट्रेलियन कन्टेक्स्टमै हेर्ने हो भने हेर्नुहोस् अहिले अस्ट्रेलियन प्राय इन्स्टिट्युसनहरूको फिक्स रेट 2-2.5% बिचमा छ, विच इज अलरेडी लो. अब योभन्दा लो हुन चाहिँ रिजर्भ ब्याङ्कले झार्दा पनि फन्डिङ कस्टको प्रेसरले गर्दा योभन्दा लो हुने चाहिँ हामी देख्न गाह्रो छ जहाँबाट क्रिस्टल बल हेर्दाखेरि. त्यही भएर अहिलेको हिसाबले जुन रेट छ आई थिङ्क इट्स भेरी म्यानेजेबल रिस्क, म्यानेजेबल टर्म, म्यानेजेबल रेट. योभन्दा तल चाहिँ हामी सर्ट टर्ममा अहिलेको यो रिसेन्ट विदिन दिस इयरमा चाहिँ हामी चेन्जेस देख्दैनौँ.
अनि अन्त्यमा यस अन्तर्गत अब अघि नै हामीले रिपोर्टमा पनि प्रस्तुत गरेका थियौँ सुनको भाव अब ब्याङ्कहरूबाट ब्याज दर खाने मान्छेहरूले अब ब्याज नपाउने हिसाबले हुन्छ नि अहिले ब्याज दर एकदम कम रहेको हिसाबले चाहिँ धेरैले चाहिँ अहिले सुन किन्न थालेको अब अस्ट्रेलियामा पनि धेरै डिमान्ड बढेको भन्ने खालको कुराहरू सुनको भाव पनि एकदमै बढिरहेको भन्ने भनाइ आउँदाखेरि के मान्छेहरूले अमेरिकी डलरको सट्टा अहिले सुनमै बढी आकर्षित भएको जस्तो के हो अवस्था अहिले?
हजुर, सुन भनेको जहिले पनि हेर्नुहोस् गोल्ड भनेको जहिले पनि सेफ हेभनै हो होइन. हिस्टोरिकली पनि हामीलाई थाहा छ ओभर 200 इयर्सको हिस्ट्री हेर्दाखेरि जहिले पनि इकोनोमिक ट्रबल हुन्छ मान्छे सधैँ सुनै किन्छ, गोल्डै किन्नेछ. चाहे त्यो नेपालको कन्टेक्स्टमा होस् द्याट्स वर्ल्ड वाइड जुनै कुनै पनि कन्ट्रीमा हो है. अब यु नो सरप्राइजेस, अब अहिले पनि जब हामी डिप्रेसनमा गइरहेछौँ या भनौँ विकर इकोनोमीमा गइरहेछौँ डेफिनेटली हामीले गोल्डतिर मान्छेको डिमान्ड सोर भएको देखाएको छौँ, त्यसले गर्दाखेरि प्राइसेस पनि अप भएको. जबसम्म अनसर्टेनिटी हुन्छ आई थिङ्क प्रेसियस मेटल स्पेसली गोल्डको, गोल्ड यस्तो कमोडिटी हो जो कि इजिली सेलेबल छ, तपाईँले राख्न सकिन्छ एन्ड इट्स रिसेलेबल एट कुनै पनि फर्ममा. त्यसले गर्दाखेरि हामीलाई लाग्छ यो गोल्डको क्रम चाहिँ अहिले जति अनसर्टेनिटी हुँदै जान्छ त्यो बेलासम्म डिमान्ड सोर हुँदै जान्छ र पैसा पनि अलिकति यो रेन्जबाट अलिक बढ्छ नै होला योभन्दा.
ल ठिक छ, अहिले आफूलाई सुन किन्ने पैसा नभए भएर आजको लागि अब यो
कुराको लागि सुन किन्ने भन्दा राम्रो पैसा छ भने आफ्नो मोर्गेज डाउन गर्नु पनि गुड चोइस हो. लो रेट भएको बेला एक्स्ट्रा पेमेन्ट गरेर, किनभने अहिलेको लेभलमा चाहिँ म के भन्छु नि हामी सबैले 6 मन्थदेखि 7 मन्थको बफर राख्न सक्यो भने होइन जब अनसर्टेन गरेर आई थिङ्क द्याट्स अ भेरी भेरी गुड.
हजुर हुन्छ विश्वजी, धेरै धेरै धन्यवाद यो महिनाको लागि समय दिनुभएकोमा.
धन्यवाद रिजेशजी, धन्यवाद.
र श्रोता आर्थिक सल्लाहकार विश्वास भट्टराई अगस्त महिनाको लागि अगस्त महिनाको पहिलो आइतबार अन्तर्गत हामीसँग कुरा गर्दै र फेरि एकचोटि भनिदिइहालौँ, विश्वासजीको भनाइ साधारण प्रकारको रहेकोले तपाईँको अवस्थाअनुसार फरक पनि रहन सक्छ, त्यसैले आफ्नो अवस्थाअनुसार निर्णय गर्नको लागि आफ्नो अकाउन्टेन्ट वा आफ्नो फाइनेन्सियल एडभाइजर, आफ्नो आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोला.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.